پروگرام جہان رنگ میں خوش آمدید. میں ہوں آپ کا میزبان قمر عباس جعفری. سلام قبول کیجیے صاحب. قبل اس کے کہ میں اس پروگرام کے دوران ان موضوعات کے بارے میں بتاؤں جن پر ہم اس میں گفتگو کریں گے، اپنے سننے والوں کو یہ بتاتا چلوں کہ آپ ہمیں 0800-777-89 پر ٹیلی فون کر کے مفت ہمارے پروگرام میں شامل ہو سکتے ہیں. اور اب آج کا لائن اپ، سب سے پہلے ہم گفتگو کریں گے پاکستان کی معیشت کے حوالے سے. اس کے بعد اگر کراچی کے میئر دستیاب ہوئے جنہوں نے وعدہ کیا ہے، تو ہم انکروچمنٹ کے خلاف ان کی جو انداز فکر ہے اور جس طرح سے اس کو رکوانا چاہتے ہیں اس پہ گفتگو کریں گے. افغانستان کے لیے امریکہ کے خصوصی ایلچی اس وقت تو ریجن میں ہیں اور اپنی کاوشیں جاری رکھے ہوئے ہیں، اس بارے میں گفتگو ہوگی. بھارت کے انتخابات کے بارے میں گفتگو کریں گے. اور اوپیک کی جانب سے تیل کی پیداوار میں کمی کا کیا اثر پڑے گا دنیا کی معیشتوں پر، یہ ہمارا آخری موضوع ہوگا. آغاز کرتے ہیں پاکستان کی معیشت کے حوالے سے. ہمارے ساتھ ٹیلی فون لائن پر جناب ڈاکٹر شاہ صدیقی صاحب، وہ ممتاز اکنامسٹ ہیں. اور پیرس سے ہمارے ساتھ ڈاکٹر عطاءالرحمٰن رحمان ہیں جن کا تعلق پیرس یونیورسٹی سے ہے. میں چاہتا ہوں یہ ایک چھوٹی سی رپورٹ ہے ہمارے ساتھ ہی رانا کی، آصم رانا کی، اس کو سن لیتے ہیں پھر گفتگو کو آگے بڑھاتے ہیں.
پاکستان میں حکومت اور عوام روپے کی گرتی قیمت کی وجہ سے پریشان ہیں. گزشتہ 3 ماہ کے دوران روپے کی قیمت میں 30% تک کمی دیکھنے میں آئی، جس کی وجہ سے ڈالر کی قیمت 107 روپے سے بڑھ کر تقریباً 144 روپے ہو گئی ہے. اس حوالے سے سینٹ کی قائمہ کمیٹی برائے داخلہ کے چیئرمین رحمان ملک نے ایف آئی اے سے روپے کی قدر مسلسل گرنے پر جامع رپورٹ طلب کر لی. ایف آئی اے کو کہا گیا ہے کہ وہ کمیٹی کو 22 دسمبر تک رپورٹ جمع کرائے. روپے کی گرتی قیمت کے حوالے سے ماہر معیشت ڈاکٹر سلمان شاہ کہتے ہیں کہ حکومت نے اس حوالے سے اقدامات کیے، تاہم ہمیں پاور سیکٹر، کاروباری لاگت کو کم کرنا اور سرمایہ کاری کے لیے مثبت ماحول بنانا ہوگا.
وہ فائنینسنگ پلیس میں نہیں ہے اور اس میں کچھ دشواری ہوگی تو پھر ظاہر ہے کہ وہ پریشر اور بڑھے گا. سو اب یہ ڈیپینڈ کرتا ہے کہ گورنمنٹ کی اس وقت ارینجمنٹس کس حد تک ہو چکی ہیں.
سابق وزیر خزانہ ڈاکٹر حفیظ پاشا سمجھتے ہیں کہ آئندہ کچھ دنوں میں امپورٹرز تیزی سے امپورٹ کریں گے، کیونکہ روپے کی قدر مزید گرنے کا امکان ہے. ایک ماہ میں زر مبادلہ کے ذخائر میں 1.1 ارب ڈالر کی کمی آئی ہے، اور یہ وہی 1 ارب ڈالر ہیں جو سعودی عرب سے حاصل ہوا. انہوں نے کہا کہ ہمیں جلد فیصلے کرنے ہوں گے وگرنہ حالات خراب ہو سکتے ہیں.
ڈاکٹر شاہ صدیقی، کیا فیصلے کرنے ہوں گے؟ کن فیصلوں کے اوپر انحصار ہے پاکستان کی معیشت کا؟
دیکھیے، میں سمجھتا ہوں جو فیصلے صحیح معنوں میں کرنے ہوں گے وہ تو یہ حکومت جیسے ماضی میں نہیں اٹھائے اب بھی نہیں اٹھائیں گے. یہ انتظار کر رہے ہیں جنوری کا، اور جنوری میں سمجھتا ہوں گا کہ آئی ایم ایف کے ساتھ معاملات طے پا جائیں گے اور ان کے ساتھ ہمیں قسطیں ملنی شروع ہو جائیں گی. اور آئی ایم ایف سے جب ہمارے پالیسیوں کی توثیق ہو جائے گی، قسطیں ملنی شروع ہو جائیں گے، تو پھر ہمارے لیے دروازہ کھل جائے گا کہ ہم انٹرنیشنل مارکیٹ میں بانڈس ایشو کریں، سکوک جو بانڈس ایشو کریں جو اسلامک طریقے سے قرضے لیتے ہیں، عالمی بینک کے پاس جائیں اور جو ہے ایشین ڈیولپمنٹ بینک کے پاس جائیں. تو بنیادی طور پر جو پاکستان میں ہو رہا ہے پچھلے 30 برسوں سے اسٹرکچرل ایڈجسٹمنٹ پروگرام کے تحت وہی چیزیں کر رہے ہیں، اور انہیں 30 برسوں میں ہم نے دیکھا کہ ہماری معیشت کی شرح نمو جو ہے وہ خطے میں سب سے کم رہی ہے، خاص طور سے بھارت، بنگلہ دیش اور سری لنکا. پچھلی 3 حکومتوں نے جو کچھ کیا 93 سے اب تک وہی یہ کر رہے ہیں. یعنی آنے کے فوراً بعد پہلے تو یہ شور ڈالا کہ جی معیشت تباہ ہو گئی، دیوالیہ ہو گئے، حالانکہ ایسی کوئی اتنی سنگین خرابی نہیں تھی. اس کے بعد عوام کو کہا کہ جی آپ قربانیاں دیں، ایک سرینا مستقبل ہوگا، اور اس کے بعد جو ہے قرضے لیے اور جو ہے بحران کی حالت میں معیشت چھوڑ کے رخصت ہو گئے. یہ 93 سے اب تک ہوتا رہا ہے. یہ 6ٹی حکومت ہے جو وہی کام کر رہی ہے. اصلاح کرنا جو تھا، جو آپ کا مین سوال ہے، تو میں آپ کو یہ عرض کر دوں کہ جو 100 ڈیز کا ایک پروگرام پی ٹی آئی کی حکومت نے دیا تھا جس کا بہت زیادہ شور تھا، اور اس میں وہ بات بالکل صحیح تھی. میں اس کے الفاظ آپ کو سناتا ہوں. ہم اپنے پہلے 100 دنوں میں عدل یعنی جسٹس پر مبنی ٹیکس پالیسی نافذ کریں گے. یہ عدل پر مبنی ٹیکس پالیسی جو ہے یہ آئی ایم ایف 1988 سے کہہ رہا ہے. تینوں پارٹیاں جو ہیں جو اقتدار میں رہی ہیں، پی ٹی آئی، اب ہے پیپلز پارٹی اور پی ایم ایل این، سب کے منشور میں یہ ہے. لیکن یہ 100 دن بھی گزر گئے، نافذ تو بعد میں کرتے، وہ تو انہوں نے بنائی ہی نہیں. اور بنائی اس لیے نہیں کہ عدل پر مبنی جو ٹیکسیشن پالیسی جس کے پاکستان کے 60% سے زیادہ مسائل حل ہو جائیں گے، اس کو یہ پاکستان کی جو سب کیبنٹ ہے وفاقی اور صوبائی، پاکستان کی پارلیمنٹ، نیشنل اسمبلی، سینٹ اور صوبائی اسمبلیاں اس کے لیے اسی طرح تیار نہیں ہیں جس طرح سے کہ ماضی میں نہیں تھی، تو وہ چونکہ نہیں کر رہے تو کوئی اصلاح کی تو مجھے امید نظر نہیں آتی. صرف ہوگا یہی کہ قرضے ملنے شروع ہو جائیں گے، پھر ہم کچھ اثاثے بیچنے کی کوشش کریں گے. انڈین آف پرائیویٹائزیشن، تعلیم اور صحت کا بجٹ ہم نے کم کر دیا ہے، ترقیاتی اخراجات کا بجٹ ہم نے کم کیا ہے 350 ارب روپیہ، اور گروتھ ریٹ جو 5.8% لاسٹ ایئر تھا اس کو سست کر کے وہ 4.2% کیا ہے، یعنی اسٹیبلائزیشن ورسز گروتھ. تو تعلیم میں 2100 ارب روپے کم ہو گئی، ترقیاتی اخراجات میں جو ہے وہ 350 ارب کم ہو گئے، عوام پہ ٹیکسز لگائے 83 بلین کے نئے، اور جو ٹیکسوں کا ہدف تھا وہ ریڈیوس کر دیا، اور یہ کہہ دیا جی مہنگائی بڑھے گی، بجٹ خسارہ بڑھے گا، اور اس میں شرح سود بڑھنے سے قرضوں کا حجم. جو آج میں پیشن گوئی کرنا چاہتا ہوں وہ یہ ہے کہ پچھلے 10 برسوں سے کہہ رہے ہیں، 10 برسوں میں یہ کہہ رہے ہیں کہ 23,000 ارب روپے کے قرضے بڑھے، یعنی 2300 ارب روپے سال. ہم اس کی تحقیقات کرائیں گے، بڑی اچھی بات ہے کرائیں، لیکن میں ایک اسٹیٹمنٹ دینا چاہتا ہوں کہ یہ جو 2300 ارب کا سالانہ کا اوسط ہے، اس سال اس سے زیادہ رفتار سے بڑھیں گے قرضے اور شرح نمو سست ہوگی. تو بنیادی میرا نقطہ یہ ہے کہ اگر ہم اسٹرکچرل اصلاحات نہیں اٹھاتے ٹیکسز کے شعبے میں، ہم بچتوں کے لیے، ملک کی سرمایہ کاری کے لیے، اور ان کو نہیں روکتے جو فلائٹ آف کیپیٹل حکومت کی مرضی سے ہو رہا ہے، معیشت کو ڈاکومنٹ نہیں کرتے، اور فائنینشیل ایکشن ٹاسک فورس کی جو ہیں شرائط وہ ابھی زیادہ کہہ نہیں رہے ہیں، لیکن ہم انکم ٹیکس آرڈیننس 111(4) جو ہے وہ فائنینشیل ایکشن ٹاسک فورس کی زد میں آتا ہے. پراپرٹی کا ہے کہ چوری کے پیسے کو محفوظ جنت ہم فراہم کر رہے ہیں، اور کوئی حکومت موجودہ یا ماضی کی وہ ان کو تبدیل کرنے کے لیے تیار نہیں ہے، نہ معیشت کو دستاویزی کرنے کے لیے تیار ہیں. وہی کچھ ہو رہا ہے جو پچھلے 30 برسوں میں. اور ایک جو مجھے زیادہ افسوس ہوا کہ جس وقت ٹیکس ایمنسٹی آئی تھی اوورسیز کے لیے، باہر کے فنڈس کے لیے، تو بہت شور تھا کہ جی یہ پیسہ آئے گا تو تعلیم پہ خرچ ہوگا، صحت پہ خرچ ہوگا. سپریم کورٹ آف پاکستان نے بھی نوٹس لیا 184(3), یعنی پیسہ آئے گا تو تعلیم پہ جائے گا، اس لیے انہوں نے دے دیا. بعد میں جو ٹیکس ایمنسٹی آئی اس میں ایک کلاز ڈال دی کہ جو لوٹا ہوا پیسہ باہر ہے اگر وہ نہیں لانا چاہتے نقد اکاؤنٹس کے تو آپ 5% ٹیکس دے دیں. ایمانداری سے تو آپ 30%, 35% ٹیکس لے رہے ہیں، ہمیں ڈالر کی ضرورت تھی، اور سپریم کورٹ نے بھی اس کی توثیق کر دی. عمران خان صاحب نے شور کیا تھا کہ جب میں پاور میں آ جاؤں گا تو یہ مسئلے کو اٹھاؤں گا ٹیکس ایمنسٹی کے، لیکن آرڈیننس ایشو کیا تھا شمشاد اختر نے، بعد میں کیئر ٹیکر، اس کو ان کی ذمہ داری تھی کہ پارلیمنٹ میں لاتے، پی ٹی آئی حکومت بھی نہیں لائی کیونکہ ان کے اپنے بھی مفادات وابستہ ہیں. تو مجھے جو پریشانی ہے وہ یہی ہے کہ اب وہی کچھ ہو رہا ہے جو پچھلے 30 برسوں میں، خاص طور سے 1993 سے اب تک پچھلی حکومتوں نے کیا ہے، کوئی تبدیلی بہتری کی نظر نہیں آ رہی.
اچھا ڈاکٹر عطا محمد، یہ بتائیے باہر آپ بیٹھے ہوئے ہیں ایک پاکستانی، جو کس حیثیت سے آپ دیکھتے ہیں پاکستان کی معیشت میں اس وقت کن اصلاحات کی بنیادی ضرورت ہے؟
پاکستان کا جو سب سے بڑے چیلنج کا سامنا ہے وہ ایک سب سے بڑا جو چیلنج ہے وہ انفلیشن کا ہے. دوسرے نمبر پہ پاکستان میں ابھی انفلیشن کوئی تقریباً 6% پہ، اور یہ ایکسپیکٹیشن دی جا رہی ہے کہ اگلے سال تک ہی 8% پہ چلا جائے گا. اور جو دوسرا بڑا پاکستان کو چیلنج جو فیس ہے وہ ہے رائزنگ گلوبل انٹرسٹ ریٹ. جو گلوبل انٹرسٹ ریٹ ہے مختلف پرائسز کو انکریز کر رہی ہیں، اس کے اوپر انٹرسٹ ریٹ بڑھ رہا ہے. یہ دو پاکستان کو بہت بڑے چیلنجز ہیں جو فیس کرنے پڑیں گے اور ابھی بھی فیس کر رہے ہیں. اور تیسرا بڑا چیلنج امبیلنس ان ایکسپورٹ اینڈ امپورٹ ہے، جس کی وجہ سے اکانومی کی جو گروتھ ریٹ ہے، کرنٹ گروتھ ہے وہ اراؤنڈ 4.4 ہے، اور یہ آگے کچھ تھوڑی سی انکریز ہوتی ہوئی نظر آتی ہے، جس میں ایشین ڈیولپمنٹ بینک، آئی ایم ایف اور ورلڈ بینک کی پروڈکشن ہیں کہ پاکستان کا گروتھ ریٹ یہی رہے گا اور اگلا فسکل ایئر 19-20 اس میں یہ 5.2 تک جا سکتا ہے. اب سچویشن یہ ہے کہ پی ٹی اے کی گورنمنٹ نے آتے ہی ایک ایجنڈا دیا ہے کہ وہ لوگوں کو جو ایک پاورٹی سے لفٹ کریں گے اور نئی جو ہے نا وہ جاب کریٹ کریں گے. یہ دونوں سچویشن ابھی فی الحال ہمیں نظر نہیں آ رہی، اور اس کے لیے کوئی کنکریٹ پالیسی بھی نظر نہیں آ رہی. ڈاکٹر صاحب نے بالکل صحیح کہا کہ پہلے جو 100 دنوں کا ایجنڈا تھا اس میں جو ایک میجر شفٹ اکنامک پالیسی کا، یا جو مائکرو اکنامک لیول کے اوپر کو جو انہوں نے پالیسی دی ہو جس سے گروتھ ریٹ کے اوپر کوئی اثر پڑے یا کوئی انفلیشن کو کنٹرول کرے، یہ نہیں آ رہا. اس میں کوئی ایسی ہمیں خاطر خواہ تبدیلی یا خاطر خواہ نتائج سامنے نہیں آ رہے. اور دوسرا ساتھ میں پاکستان کے جو ڈومیسٹک پرائسز ہیں، ڈومیسٹک پرائسز پروڈکٹس کی ہیں، وہ انکریز ہو رہی ہے. اور اس انکریز کی وجہ سے کیا ہوگا کہ ڈالر کے مقابلے میں روپے کی قدر میں مزید گراوٹ آئے گی، یہ مزید نیچے جائے گا. तो और पाकिस्तान के जो सर्विसेज सेक्टर है वहाँ पे भी काफी पाकिस्तान का सर्विसेज सेक्टर भी जीडीपी में कंट्रीब्यूशन में बहुत तेजी से नीचे की तरफ जा रहा है। तो ये कुछ कंसर्न्स हैं जो इंटरनेशनल ऑर्गेनाइजेशंस पाकिस्तान के मुतल्लिक प्रेडिक्ट कर रहे हैं और वो देख रहे हैं। और मेरे ख्याल में टैक्स के सिलसिले में, टैक्स कलेक्शन के सिलसिले में, एमनेस्टी स्कीम के सिलसिले में, ओवरसीज पाकिस्तानी से जो उनकी जायदाद और पैसे वापस हैं, ये सब कुछ पार्ट्स हैं जो आपको इकोनॉमिक ग्रोथ को इम्प्रूव करते हैं, ये जो आपकी ये जो करंट डेट सिचुएशन है उसको इम्प्रूव करते हैं। लेकिन अगर आप सारा फोकस सिर्फ एक ही चीज के ऊपर रखते हैं और बाकी आप बेसिकली जो मेजर इकोनॉमिक पॉलिसीज हैं उनके ऊपर काम नहीं करते हैं, तो फिर आपको शॉक्स के लिए तैयार रहना चाहिए। एफएटीएफ की तरफ से भी आपको एक आईटी कंपनीज को रेगुलेट करने की बात की जा रही है, तो एट द सेम टाइम अगर पीटीआई सारे महाज खोलेगी तो मेरा ख्याल में डिफिकल्ट हो जाएगा, क्योंकि सेनेट में अभी तक कोई कानून साजी नहीं की गई, इन 100 दिनों में कोई पार्लियामेंट्री कमेटी भी नहीं बनाई जा सकी, क्योंकि जब तक पब्लिक अकाउंट्स कमेटी आप नहीं बनाते तो आप कोई कमेटी कोई लेजिस्लेशन की तरफ नहीं जाते। तो मेरे ख्याल में शायद ये सदारती ऑर्डिनेंस की तरफ ज्यादा फोकस रखेंगे एज कम्पेयर टू के पार्लियामेंट से कुछ चीजें लेके।
सही डॉक्टर शाह सिद्दीकी, एक आखिरी बात मुझे ये और बताइए, क्या इस बात के इम्कान कोई नजर आते हैं कि मुस्तकबिल में आने वाले दिनों में डॉलर के मुकाबले में रुपए की कीमत मजीद कम होगी?
जी बिल्कुल, इससे जो हमें सूरत हाल देख रहे हैं तो मेरा अपना अंदाजा तो ये है कि हुकूमत अभी कुछ भी कहे मगर ये फैसला कर चुके हैं कि जनवरी में आईएमएफ से कर्जे लेंगे, और जो दो मरतबा रुपए की कदर भी गिराई इस हुकूमत के दौर में और दो मरतबा इंटरेस्ट रेट भी बढ़ाए, लेकिन उससे मतलूबा नतायज हासिल नहीं हुए, क्योंकि उन्होंने साथ में जो स्ट्रक्चरल इस्लाहात स्टेट बैंक ने करनी थी और हुकूमत ने करनी थी वो नहीं कर रहे, क्योंकि उनसे ताकतवर तबकों के मफादात मुतासिर होते हैं। चुनांचे ये वाजे तौर पर नजर आ रहा है कि जनवरी में खुदा न खास्ता रुपए की कदर में मजीद कमी होगी, जिसके मईशत पर मनफी असरात मुरतब होते रहेंगे और आवाम को खासतौर से कुचले जाएंगे, और पाकिस्तान में महंगाई भी बढ़ेगी, शरह सूद भी बढ़ेगी और कर्जों का हजम भी बढ़ेगा, और लोग इम्पोर्ट बेतहाशा शुरू कर रहे हैं इस खौफ से कि जो पाकिस्तान में रुपए की कदर गिरने वाली है, तो उससे रिजर्व का दबाव पहले बढ़ेगा, जो कि इस हकूमत में जब से इन्होंने हलफ उठाया है $3.7 बिलियन रिजर्व गिरे हैं, जिसमें से $1 अरब जो है सऊदी अरब से आ गया, उसके बावजूद $2.7 अरब गिरे हैं। तो ये इसी का नतीजा है कि जो अप्रिहेंशन है रुपए की कदर गिरने के, शरह सूद मजीद बढ़ने के, अफरात बढ़ने के, बजट खसारा बढ़ने के और कर्जे लेते चले जाने की मईशत के, ये चीज मुझे वाजह नजर आ रही है कि जनवरी में रुपया खुदा न खास्ता मजीद गिरेगा।
बहुत शुक्रिया डॉक्टर शाहिद सिद्दीकी और जनाब डॉक्टर अतौर रहमान साहब, दोनों साहबान का। हमारे कुछ कॉलर्स हैं, शौकत अली अंजुम साहब हैं धारावाला से। जी जनाब।
अस्सलाम वालेकुम सर। जी पहली बात तो ये है कि हमारे अवाम को खुद साबी का मुजाहरा करना चाहिए, हम खुद अपने साथ करेंगे तब बात बनेगी, हुकूमत और अवाम दोनों खुद साबी कर तब बात बने। अब देखें सर, मैं 5 माह से मतलब पेंशन ही अभी मुझे मिली तो, लेकिन तब भी मैं गुजारा कर रहा हूँ, तो जब आप खुद गुजारा करें, खुद अपने लिए कुछ करेंगे तो तभी आपके लिए कुछ होगा, वरना दूसरे को आम से आप कब तक भी मांगते रहेंगे।
बहुत शुक्रिया आपका। और हमारे दूसरे कॉलर है इनामुल्ला साहब लकी मोहब्बत से। जी जनाब।
जाफर साहब, दो बातें कहना चाहता हूँ।
बहुत मुख्तसर कीजिएगा प्लीज।
कदर घट रही है और महंगाई बढ़ रही है, ये मेरे ख्याल में बहुत अच्छी बात है, क्योंकि आवाम के दिमाग ठीक होकर वो आइंदा के लिए पुलाव के देगों पर वोट देना छोड़ देंगे। दूसरी बात यह है कि हुकूमत अगर मुखलिस है वाकई और इक्तिसादी हालात को ठीक करना चाहती है तो 1970 से कड़ा एहतसाब शुरू करे, और जिस पे करप्शन साबित हो जाए उसके लिए सजाए मौत होनी चाहिए। थैंक यू।
बहुत शुक्रिया। मोहम्मद तारिक चुगताई साहब हैं खुसूर से। जी
जी अस्सलाम वालेकुम जाफरी साहब, मेरा डॉक्टर लीव सर, मेरा
उनकी लाइन ड्रॉप हो गई, और हम अपने सुनने वालों को ये बताते चलें कि हमने पीटीआई गवर्नमेंट के कई लोगों को ट्राई किया गुफ्तगू करने के लिए, मखदूम जैन कुरैशी साहब जो कि पार्लियामेंट्री सेक्रेटरी, उनसे बात भी हुई लेकिन वो टेलीफोन नहीं उठा रहे हैं, इसलिए हम पीटीआई के नुक्ते नज़र या हुकूमत के नुक्ते नज़र इस सिलसिले में पेश नहीं कर सकेंगे, और अब हम चलेंगे अपने अगले मौजू की तरफ, लेकिन पहले हम एक ब्रेक लेंगे, उस ब्रेक के बाद फिर हम जाएंगे अगले मौजू की जानिब।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें, سب ملتے ہیں اردو وی او اے ڈاٹ کام پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ اس پتے کو یاد رکھیے www.urduvoa.com۔
ویلکم بیک سامعین، اب ہم گفتگو کریں گے افغانستان کی صورتحال کے بارے میں، جہاں پر امریکہ کے خصوصی الچی ظلم خلیل زاد اپنے روسی ہم سب سے مل چکے ہیں، خطے میں ہیں اور کوششیں جاری رکھے ہوئے ہیں کہ افغانستان کے امن کے لیے کوئی صورت نکال سکے۔ ہمارے ساتھ ٹیلی فون لائن پر انسٹیٹیوٹ آف پالیسی اسٹڈیز کے بریگیڈر سید نذیر صاحب ہیں۔ سید نذیر صاحب، یہ فرمائیے کہ ان کوششوں کا نتیجہ کیا دیکھ رہے ہیں آپ؟
جی، یہ کوششیں جو ہو رہی ہے میرے خیال میں کہ اس میں کافی تسلسل بھی آ چکا ہے، اس میں تیزی بھی آ چکی ہے اور اس میں کچھ قدم بھی آگے بڑھا چکے ہیں، اور لگتا یوں ہے کہ امن کی طرف جو رفتار پکڑی ہوئی ہے وہ اس کے نتائج کچھ خیر خواہ اور مثبت نظر آ رہے ہیں، اور اس کی وجہ یہ ہے کہ تین طریقے سے یہ بات چیت کے رستے کو آگے بڑھایا جا رہا ہے۔ پہلا طریقہ تو یہ ہے کہ افغانستان کے اندر بھی کچھ تبدیلی اگلے سال آنے والی ہے، جو کہ ان کے لیے وہ تیاری بھی کر رہے ہیں، اور اس تیاری کے نتیجے میں ایک ایسی حکومت کا وجود ممکن ہے جو طالبان کے ساتھ رہ کر افغانستان کے امن کی طرف گامزن ہو۔ دوسری بات یہ ہے کہ جو علاقائی ممالک ہے جس میں پاکستان اور وہ خصوصی طور پر روس اور جو سنٹرل ایشیا کے ممالک ہیں یہ شامل ہے، اور اس کے علاوہ مشرق وسطی کے جس کے خلیل زاد صاحب نے دورے کیے ہیں، وہاں پر بھی ایک علاقائی سوچ، علاقائی اپروچ اور افغانستان کے امن کے حوالے سے وہاں پر مثبت اشارے مل رہے ہیں۔ اور تیسری بات یہ ہے کہ اب طالبان اور اب امریکہ کے درمیان براہ راست بات چیت کی جو داغ بیل ڈالی گئی ہے اس کے ذریعے سے جو مسائل ہیں، جو ایک دوسرے کے تحفظات ہیں، وہ تحفظات کافی حد تک ایڈریس ہو گئے ہیں اور کچھ ہو رہے ہیں، اور میں یوں سمجھتا ہوں کہ جو بات چیت ہوئی ہے یا جس طریقے سے دونوں کے نمائندے ملے ہیں، اور جس سے پاکستان کی حکومت کو اور اس کے علاوہ افغانستان کی حکومت کو اور باقی خطے کے ممالک کو جو آگاہ رکھا جا رہا ہے، میرے خیال میں کہ اس لوپ میں مجھے سب کو ایک پلڑے میں نظر آتے ہیں کہ جنگ کا راستہ مسدود کرنا ہے اور امن کے راستے کو مزید روشن کرنا ہے اور اس پر عمل درآمد کرانا ہے۔ تو کچھ جو زمینی حقائق یا جو اقدامات لیے گئے ہیں، جس طرح کے قیدیوں کا چھوڑنا ہے، اور پھر دوسری طرف پر ڈائریکٹ بات چیت کا ہے، تیسری طرف پر نئی حکومت کے ساتھ طالبان کا کچھ انڈیا جو دیا گیا ہے، اور اس کے علاوہ پاکستان کو جو یہ ریکویسٹ یا یہ ایک مرکزی کردار دیا گیا ہے افغانستان کے طالبان کو میز پر لانے کے لیے اور فیسیلیٹیٹ کرنے کے لیے، اور یہ سارے ایسے اشارے ہیں اور ایسے اقدامات ہیں کہ جس سے نظر آتا ہے کہ امریکہ بھی مطمئن نظر آتا ہے، اور ساتھ ساتھ جو کوشش کر رہا ہے اس میں کچھ کامیاب بھی نظر آتا ہے۔ اور دوسری طرف پاکستان بھی، جی جی،
میرا سوال یہ ہے کہ امریکہ کی بھی کوشش یہ ہے کہ اگر افغانستان میں قیام امن ہو جاتا ہے تو وہ وہاں سے نکل آئے، کیا یہ بات پاکستان کے اور ریجن کے مفاد میں ہوگی کہ امریکہ وہاں سے کلی طور پر نکل آئے؟
دیکھ لو، اس میں دو وہ نکات ہیں۔ جہاں تک طالبان کی بات ہے تو طالبان تو کہہ رہے ہیں کہ ہمارا تو بیانیہ یہ ہے کہ جو باہر کی فوجیں ہیں خصوصی طور پر امریکہ کے وہ یہاں سے نکل جائے، لیکن وہ اس جس طریقے سے نہیں نکلے گا جس طریقے سے روس نکلا تھا، اور اس کے بعد افغانستان میں جنگ کا ایک نیا سلسلہ آپس میں شروع ہو چکا تھا۔ اس دفعہ پاکستان بھی یہ چاہتا ہے، علاقائی ممالک بھی یہ چاہتے ہیں کہ امریکہ اپنا ایک ٹائم ٹیبل دے دے، اور وہ ٹائم ٹیبل اس بات کی ضمانت ہو کہ طالبان سے جو ضمانت مانگی جا رہی ہے کہ اس کے بعد لڑائی نہیں ہوگی بلکہ امن کا راستہ اختیار ہوگا اور سارے فریق امن پر متفق ہوں گے، لیکن اس کی ظاہر ہے کہ کوئی ضمانت دے گا، اور ضمانت روس دے سکتا ہے چائنا دے سکتا ہے اور پاکستان کسی طریقے سے فیسیلیٹیٹ کر سکتا ہے.
اچھا.
اور جو علاقائی ممالک ہے, جو ایران ہے اور جو سنٹرل ایشیا کے ممالک ہے, یہ تو مددگار کا کردار ادا کر سکتے ہیں. لیکن ظاہر ہے کہ یہ جو انقلاب ہوگا, یہ انقلاب مرحلہ وار ہوگا, اور امریکہ جو چاہتا ہے کہ ان کے دو بیسز, ایک باگرام کا اور ایک جو ہلمند میں بیس ہے, یہاں پر رکھیں گے جب تک کہ جو امن کی بات چیت ہے وہ جلد نہ پکڑ لے. اور دوسری بات یہ کہ اس قسم کے لوگ دوبارہ ظاہر نہ ہو, جس طریقے سے القاعدہ دوبارہ فعال نہ ہو یا داعش کے خلاف جو کاروائیاں ہو رہی ہے وہ تقویت پکڑے, تو وہ یہ باتیں کی جا رہی ہے. تیسری بات یہ کہ پاکستان کا بھی یہ بیانیہ تو وہ طالبان کے بیانیہ سے مختلف ہے کہ امریکہ یہاں سے یکسر ہو کر نہ نکلے, لیکن دوسری طرف پر پاکستان یہ بھی چاہتا ہے کہ امریکہ نکل جائے لیکن کچھ کمٹ کر کے نکل جائے, اور کمٹمنٹ یہ ہوگی کہ افغانستان کے امن کو یقینی بنا لے اور اس طریقے سے نکلے کہ یہاں پر جو امن کے ضامن ہو وہ اپنا کردار ادا کرے, کیونکہ افغانستان کا جو بدامنی ہے, خواہ وہ اندرونی ہو یا بیرونی ہو, اس سے پاکستان بری طرح سے متاثر ہو گیا ہے اور پھر ہو جاتا ہے. تو ظاہر
اچھا.
وہ ایک اور کرائنگ بیبی کو جس طرح پہلے ان کو ملا تھا افغانستان, وہ دوبارہ اس طریقے سے نہیں چاہتا. وہ جس طریقے سے کہتے
اچھا.
ہیں کہ وہ دودھ کا جلا چاچ پونک پونک کر پیتا ہے.
اچھا ایک آخری سوال جی,
بات میرے خیال میں پاکستان کو آگے آ رہی ہے.
ایک آخری بات مجھے بتائیے کہ امریکہ کے نکلنے کی صورت میں افغانستان سے, جب افغانستان میں امن قائم ہو جاتا ہے, کیا ریجن میں طاقت کے توازن میں کوئی تبدیلی آئے گی؟
میرے خیال میں کہ جو علاقائی ممالک ہے اس میں کافی افغانستان کی وجہ سے تاؤ تناؤ بھی تھا, اور اس کے علاوہ افغانستان کے سرزمین کو استعمال بھی کیا جا رہا تھا مختلف قوتیں, اور اس کے علاوہ جو علاقائی ممالک تھے ان کو خطرات بھی تھے داعش جیسے فرقوں سے, یا اس کے علاوہ باقی جو اس قسم کے ایکٹرز تھے, تو سب کو کم از کم یہ چین ملے گا یا یہ ایک قسم کا جو ان کے بارڈرز ہیں وہ کچھ سیف ہو جائیں گے. اسی طرح پاکستان کا مغربی بارڈر جو ہے وہ سیف ہو جائے گا. جو چائنا ہے ان کا جو ویسٹرن صوبہ ہے سنکیانگ, وہاں پر خطرات کم ہو جائیں گے. اور روس جو سمجھتا ہے کہ داعش کے ذریعے شاید ایریا کو ڈسٹیبلائز کرنا, یا ایران جو سمجھتا ہے, تو ان کے بھی جو یہ تحفظات ہیں ختم ہو جائیں گے. تو میں یہ سمجھتا ہوں کہ افغانستان کا وہی اقبال والی بات کہ یہ ایشیا کا دل ہے, اور اگر دل بیمار ہو تو پورا ایشیا بیمار ہوتا ہے. تو میرے خیال میں کہ افغانستان میں امن آئے گا تو پھر پورے ایشیا میں امن کے جو امکانات ہیں وہ زیادہ روشن ہو جائیں گے.
اچھا ہمارے ساتھ رہیے آپ.
پاکستان اور انڈیا کے درمیان بھی میرے خیال میں کہ اب وہ جو فیف جنریشن وار ہے یا جو ہائبرڈ وار ہے اس میں کمی آ جائے گی.
اچھا بگڑ صاحب ہمارے ساتھ رہیے, ہمارے کچھ کالرز ہیں شاید آپ سے کچھ سوال کرنا چاہیں. پہلے کالر ہیں بخت زادہ صاحب سوات سے. جی جناب.
السلام علیکم سر.
وعلیکم السلام
سر. اصل میں بات یہ ہے سر کہ امریکہ پاکستان اور طالبان تقریباً 70% تک کے لوگ متفق ہو چکے ہیں, لیکن میرا جتنا خیال ہے جتنے تحفظات اپنے امریکہ کے پاکستان سے ہیں تو پاکستان کے بھی تو امریکہ سے ہیں, کیونکہ ان کے تقریباً 120 ارب ڈالر اور 70,000 فوج ان کے بھی وفات ہو چکے ہیں. اگر امریکہ اس طرف سوٹ کر لیں تو بڑی مہربانی ہوگی.
صحیح. لیاقت الملک صاحب دیر سے ہمارے ساتھ ہیں. جی جناب.
جی السلام علیکم. جعفری صاحب, برگیڈیئر صاحب سے سوال میرا یہ ہے کہ وہ میرے ذہن کو ذرا کلیئر کرے کہ اس وقت دنیا میں جو 5 سپر پاورز ہیں ویٹ آف پاور, اور دوسری طرف غریب اور تیسری دنیا یا انڈر ڈیولپڈ کنٹریز ہیں,
جی
پہلے سے یہ سامراجیت کا چکر جو آ رہا تھا, رشیا اور امریکہ نے سامراج بن کر تمام دنیا میں فساد پھیلا دیا, چونکہ جنگ معاشی ہے, وہ چاہتے ہیں کہ جنگ جاری رہے اور امریکن کے اسلحہ جو ہے وہ فروخت ہوتی رہے. رشیا تو ناکام ہو گیا اور آرام سے چلا گیا. اب امریکہ کو یہ سمجھ لینا چاہیے کہ اس خطے میں اسرائیل اور بھارت کے جو عزائم ہیں یا آپ کے جو عزائم وہ پورے نہیں ہو سکتے, کیونکہ طالبان اپنے بات سے ایک سطر بھی پیچھے نہیں ہٹتی.
جواب تو آپ نے خود ہی دے دیا. ہمارے ساتھ ایک اور کالر. جی غلام مرتضیٰ صاحب ہیں ڈی آئی خان سے. جی غلام مرتضیٰ صاحب.
سر میرے دو سوال ہیں. ایک سوال میرا یہ ہے,
ذرا اختصار کیجیے گا پلیز.
سر یہ جو دو ممالک تین ممالک ایک ملک پر بغیر پرمیشن لیے یو این او سے چڑھ جاتے ہیں, جیسے سعودیہ والے یمن پہ چڑھ گئے,
جی
کیا یہ پرمیشن نہیں لیا جا سکتا؟ یا شام پہ چڑھ جاتے ہیں یا امریکہ بغداد میں یا اپنا افغانستان میں, کوئی یہ وہ نہیں ہے یو این او میں؟
نہیں, یو این او کی کوئی, یو این او کو بہت ہی کمزور سا ادارہ ہے, یو این او کوئی کچھ بھی نہیں کر سکتا ہے سلسلے میں. کیوں بگڑ صاحب, میں صحیح کہہ رہا ہوں؟
جی بالکل, کہتا ہے جب بڑے ممالک لڑتے ہیں تو یو این او ختم ہو جاتا ہے, جب چھوٹے ممالک لڑتے ہیں تو چھوٹے ممالک ختم ہو جاتے ہیں.
بہت شکریہ بریگیڈیئر سید عزیز صاحب, اور اب ہم گفتگو کریں گے پاکستان میں انکروچمنٹ کے حوالے سے. اس وقت ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہے کراچی کے میئر جناب وسیم اختر صاحب. جیسا کہ آپ جانتے ہیں وسیم اختر صاحب کے پاکستان میں خاص طور پر کراچی میں بہت بڑے پیمانے پر اینٹی انکروچمنٹ کیمپین چل رہی ہے کورٹ کے حکم پر, لیکن آپ اور سندھ کی حکومت اس کے خلاف عدالت عالیہ سے رجوع کرنے والے ہیں, کیا سبب ہے اس کا؟ کیا یہ انکروچمنٹ درست ہیں؟ کیا اس سے لوگوں کو تکلیف نہیں ہوتی؟ جی وسیم اختر صاحب.
دیکھیں یہ سپریم کورٹ کا آرڈر ہے کہ جو امینٹی پلاٹس ہیں, جو پارکس ہیں, جو فوڈ پارک ہے چلنے کے لیے, اس پہ جو سالڈ اسٹرکچر بنے ہیں جو انکروچمنٹ ہوئی اس کو ریموو کریں. TMC along with the commissioner اور دوسرے جو ادارے ہیں ان کے ساتھ مل کے ان کو ریموو کر رہی ہے, پارکس پہ سے دکانیں ختم کر رہی ہے. جہاں تک گھروں کا معاملہ ہے, اس کے لیے ہم نے ریکویسٹ کی ہے سپریم کورٹ سے بھی, اور اب جب چیف جسٹس صاحب آئیں گے ان سے بھی ریکویسٹ کریں گے کہ فی الحال جو ہاں تھرڈ پارٹی انٹرسٹ آ گیا ہے, لوگ رہ رہے ہیں, فیملیز رہ رہی ہیں, اور ان کو بلڈنگ کنٹرول اتھارٹی کے ڈپارٹمنٹ نے این او سیز دی ہیں بلڈرس کو اور بنایا ہے, اگر وائلیشن ہے اس میں تو رہنے والے کا قصور نہیں ہے, ان کو نہ توڑا جائے. تو یہ ہے ابھی فی الحال
آپ کا موقع. جی بتائیے کہ اس کا کوئی مستقل حل آپ کو نظر آتا ہے بحیثیت میئر کے؟
مستقل حل تو یہ ہے کہ مزید ایسی وائلیشن گھروں کا جہاں تک معاملہ ہے وہ نہیں ہونی چاہیے. جو پلان ہوتا ہے گھر کا اکارڈنگ ٹو دا رول اسی حساب میں بننا چاہیے, اور فٹ پاتھ پارکس جو ہیں وہ بزنس کرنے کے لیے جگہیں نہیں ہوتی, کمرشل ایکٹیویٹیز نہیں ہوتی. اب ان کو کلیئر کر کے مزید پلان ایسا کریں کہ پھر سے کوئی انکروچ نہ کر سکے, اور جو ذمہ دار ہیں ان کو ان پہ ریسپانسبلٹی فکس ہونی چاہیے.
مگر وسیم اختر صاحب, پاکستان میں خاص طور پر ہمارے ملکوں میں جو تھرڈ ورلڈ کنٹریز ہیں وہاں پر سب جگہ یہی ہوتا ہے کہ قوانین تو ہوتے ہیں لیکن ان پر عمل درآمد نہیں ہوتا. پاکستان میں خاص طور پر کراچی میں آپ جا کر دیکھیں جتنا انکروچمنٹ ہے, گلیاں گھروں کی اتنی پتلی ہو گئی ہیں کہ آدمی وہاں پر موٹر سائیکل لے کر بھی نہیں چل سکتا ٹھیک سے. اس کا کوئی حل تو ہونا چاہیے نا.
میں نے بتایا آپ کو حل, یہ بگاڑ ہے, مگر کب تک ہم یہ غلط کام کرتے بھی رہیں گے؟ کہیں نہ کہیں تو اس کا اینڈ ہے. سپریم کورٹ نے ایک سٹیپ لیا ہے, اس پہ میں سمجھتا ہوں امپلیمنٹ ہونا چاہیے.
اچھا دو اور باتیں اس سلسلے میں آپ سے کروں گا. ایک تو جو کراچی میں خاص طور پر کوڑے کا مسئلہ ہے, ٹریش, اس کا کچھ ہو رہا ہے؟ اس لیے کہ میں ابھی ایک ہفتے پہلے کراچی سے آیا ہوں, جو حالت ہے وہاں ٹریش کی, کیا اس کے لیے کیا ہو کیا رہا ہے؟
یہ ذمہ داری, یہ فنکشن گورنمنٹ آف سندھ نے اپنے پاس رکھا ہوا ہے, اور سالڈ ویسٹ مینجمنٹ بورڈ بنایا ہوا ہے, وہ اس پہ کام کر رہا ہے, اس نے آؤٹ سورس کیا ہوا ہے. اس میں KMC میرا دخل ہے نہیں, مگر ہماری بھی کوشش رہتی ہے جب بھی میٹنگ ہوتی ہیں گورنمنٹ کے ساتھ, ہم بھی یہی کہتے ہیں کہ بیک لاگ جو کچرا امبار لگا ہوا ہے کراچی میں, یہ ختم ہونا چاہیے, اور کوئی ایسا سسٹم وغیرہ ہو بنایا جائے جو کہ یہ کچرا جو ہے اس کا ڈسپوزل مسلسل جاری رہے.
اور اسی طرح پانی کا مسئلہ بھی آپ کے دائرے اختیار میں نہیں آتا؟
جی پانی سیوریج دونوں سندھ گورنمنٹ نے اپنے پاس رکھے ہیں.
تو یہ بتائیے کہ بحیثیت میئر آپ کی ڈیوٹیز کیا ہیں پھر؟
فائر بریگیڈ کا ڈپارٹمنٹ ہے میرے پاس, آگ بجھاتا ہوں میں, और कुत्ते मारने की जिम्मेदारी जो है जो वो मेरे पास है। पार्क से कुछ उनको बेहतर कर रहा हूँ, सड़कें और पुल और अंडरपासेस की मेंटेनेंस, 108 सड़कें हैं उनकी स्ट्रीट लाइट्स, ये जिम्मेदारियां हैं। चंद 13 हॉस्पिटल्स हैं हमारे पास, उनकी बड़ी बुरी हालत है, उसी हालत में मुझे मिले थे। फंड्स बहुत ना होने के बराबर हैं, जो फंड्स मिलते हैं वो तनख्वाह और पेंशन में चले जाते हैं। बाकी काम डेवलपमेंट के मजीद डिपार्टमेंट को बेहतर करना या आवाम की कोई इशू को रिजोल्व करना, वो अभी के एम सी के बस में नहीं है।
बहुत शुक्रिया वसीम अख्तर साहब आपके वक्त का, और हम एक ब्रेक लेंगे। ब्रेक बाद हम गुफ्तगू करेंगे भारत की सियासत के हवाले से, जहां 5 रियासतों में वोट डालने का अमल मुकम्मल हो चुका है और वहां पर पार्लियामानी इंतखाबात होने वाले हैं। हम गुफ्तगू करेंगे माहिरीन से कि बीजेपी की गवर्नमेंट का मुस्तकबिल क्या है, लेकिन पहले एक ब्रेक।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
वेलकम बैक, डॉक्टर मुनीश कुमार हमारे साथ हैं और हमारे साथ तो हिलाल अहमद साहब होंगे, सेंटर फॉर द स्टडी ऑफ डेवलपिंग सोसाइटीज के, दोनों हमारे साथ हैं। डॉक्टर मुनीश कुमार, मैं आगाज आपसे करूंगा, ये फरमाइए कि 5 रियासतों में तो इंतखाबात तो हो चुके हैं और अब बहुत तो जल्दी पार्लियामानी इंतखाबात होने वाले हैं, जो मौजूदा सिचुएशन है उसमें बीजेपी की हुकूमत का मुस्तकबिल क्या देखते हैं आप?
हेलो
जी डॉक्टर साहब,
आपकी आपकी आवाज मैं ठीक से नहीं सुन पा रहा, क्वेश्चन फिर से पूछेगा
मेरा? आप शायद जहां पर है वहां शोर बहुत है।
हाँ जी,
ये बताइए आप जरा वहां से हट सकते हैं, थोड़ा सा अपनी जगह से मूव कर सकते हैं आप? हाँ, ये बताइए मुझे कि जो इंतखाबात होने वाले हैं भारत में पार्लियामानी, उनमें बीजेपी की गवर्नमेंट का मुस्तकबिल क्या नजर आता है आपको?
देखिए, अभी तक जो ट्रेंड्स नजर आ रहे हैं इन पांचों स्टेट्स में, उसमें बीजेपी हर जगह हारती हुई दिखाई। जो मोदी सरकार की जो पार्टी है भारतीय जनता पार्टी, वो इन चुनाव में उनका जो है जो एग्जिट पोल्स आए हैं और जो ग्राउंड रिपोर्ट्स भी आ रहे हैं उसमें वो हारती हुई दिख रही है। 3 राज्यों में, 3 जो स्टेट्स हैं राजस्थान, छत्तीसगढ़ और मध्य प्रदेश में, यहाँ कांग्रेस पार्टी को बहुत बताया जा रहा है कि शायद वहां पे सरकार बना ले।
हालांकि यहाँ पर तीनों जगह बीजेपी का की गवर्नमेंट है,
तीनों जगह भारतीय जनता पार्टी की गवर्नमेंट है, और पिछले आप ये समझ लें कि मध्य प्रदेश और छत्तीसगढ़ में पिछले 15 सालों से जो है वहाँ पे बीजेपी की सरकार चली आ रही है, और इस बार जो है ऐसा लग रहा है कि लोगों ने उन्हें नकार दिया है। जिस तरह के सर्वे रिपोर्ट्स और जो एग्जिट पोल्स जो आए हैं, अभी काउंटिंग तो बाकी है, लेकिन जो एक मैसेज जो वहां से आ रहा है वो उससे लग रहा है कि भाई बीजेपी जो है इन तीनों राज्यों में जो है वो हारने वाली है।
अच्छा डॉक्टर, हमारे साथ रहिएगा। हिलाल अहमद साहब, ये फरमाइए कि अभी हम जैसा कि आपने सुना होगा कि डॉक्टर मनीष कुमार साहब से गुफ्तगू कर रहे थे, आपको क्या इम्कान नजर आते हैं पार्लियामानी इंतखाबात में बीजेपी के?
देखिए, ये जो सवाल है आपका, इसको समझने के लिए हमको ये जानना जरूरी है कि जो स्टेट्स में चुनाव होते हैं और जो पार्लियामेंट के चुनाव होते हैं, उसका एक बहुत बुनियादी फर्क जो भी हमारे सर्वे अभी तक हुए हैं उनमें बहुत साफ है कि हमारा जो वोटर है वो इतना मैच्योर होता है कि उसको पता है कि जो राज्य स्तर का चुनाव है या स्टेट के लेवल का जो चुनाव है वहां पर उसको कौन सी सरकार चाहिए, और जो राष्ट्रीय चुनाव है या नेशनल चुनाव है उसमें उसको कैसे अपना प्रतिनिधित्व या अपना रिप्रेजेंटेटिव किसको चुनना है। तो इसलिए जैसे बहुत सारे लोग कह रहे हैं कि ये 2019 के जो पार्लियामेंट्री चुनाव है उसका सेमीफाइनल है, मुझे ऐसा नहीं लगता, क्योंकि हमको जो ये देखिए 5 स्टेट्स में चुनाव होने वाले हैं, हम बुनियादी तौर पर इनको 3 जो कि हिंदी हार्टलैंड के क्षेत्र हैं उन राज्यों को ही हम केंद्र में रखकर इस पर बात करते हैं, लेकिन 2 और राज्य भी हैं जहां पर कि ये जो भी अभी तक के जो ट्रेंड्स हमें सामने आए हैं, जो भी अभी तक जो सर्वेज हुए हैं उनसे जो बात निकल कर आई है, मुझे ऐसा लगता है कि बीजेपी की हार या जीत की बजाय इसको हिंदुस्तान की जो डेमोक्रेसी है उसमें एक और बहुत ही इंटरेस्टिंग एस्पेक्ट है, वो है फेडरलिज्म का, संघवाद का। फेडरलिज्म अभी तक ऐसा लग रहा था कि जैसे सिंगल पार्टी डोमिनेंस की तरफ हम जा रहे हैं, और क्योंकि बीजेपी 2014 के बाद ज्यादातर जो असेंबली चुनाव थे उसने जीत लिए थे, तो ऐसा लग रहा था कि पूरा मुल्क जो है उसमें से जो सेंटर और स्टेट का जो डिस्टिंक्शन है वो खत्म हो जाएगा। लेकिन जो ट्रेंड्स आ रहे हैं उससे एक बात साफ जाहिर है कि इनके जो ये अभी के जो चुनाव हैं इनसे हिंदुस्तान का फेडरलिज्म मजबूत होता हुआ दिखता है, भले ही बीजेपी जीते या हारे, कांग्रेस जीते या हारे, क्योंकि नतीजे आने से पहले कोई भी इस किस्म की पेशनगोई करना मुझे लगता है कि मुनासिब नहीं होगी। तो एक तो मुझे लगता है कि ये एक मोटी बात निकल कर आ रही है अभी तक के ट्रेंड से। दूसरी अहम बात जो है जिसको कि हमें समझना चाहिए वो ये कि जो हिंदुस्तानी मीडिया है उसने एक तरीके का एक इमेज बना दिया बीजेपी का कि जैसे ये सबसे ज्यादा पॉपुलर पार्टी के तौर पर उभर कर आई है, और ये मुझे लगता है कि ये इमेज भी गलत है, क्योंकि 2014 के जो चुनाव हुए थे उसमें बीजेपी को जो टोटल नेशनल लेवल पर वोट मिले थे वो 31% मिले थे, 30-31%, तो बाकी इसका मतलब अपोजिशन में ज्यादा गए थे, और उसके बाद भी बीजेपी कई चुनाव हारी, मतलब जो जैसे दिल्ली में चुनाव वो हार गए, बिहार के अंदर वो चुनाव हार गए। तो जो इमेज है मोदी सरकार की कि भाई ऐसा लग रहा है कि मोदी अमित शाह जो कि बीजेपी के सबसे बड़े नेता हैं वो तय कर रहे हैं और हिंदुस्तान का जो एक आम वोटर है वो सिर्फ उनको देखकर वोट दे रहा है, ये पता ही गलत है। इन चुनावों का नतीजा जो भी हो ये बात साफ जाहिर है कि हिंदुस्तानी जो डेमोक्रेसी है उसको स्ट्रेंथन करने में ये नतीजे जो हैं वो एक अहम रोल प्ले करने वाले हैं।
अच्छा डॉक्टर मनीष कुमार, ये फरमाइए कि 2019 के जो इंतखाबात होंगे हिंदुस्तान में पार्लियामानी इंतखाबात, वो किन इश्यूज पर आपके ख्याल में लड़े जाएंगे इस वक्त?
देखिए, एक तो मुझे लग रहा है कि बहुत सारे जो विपक्ष की तरफ से जो मुद्दे उठाए जाएंगे उसमें GST होगा, उसमें जो नोटबंदी हुई है उसके वो लेकर के है, फिर किसानों को लेकर के जो समस्या है, फार्मर्स के प्रॉब्लम्स को लेकर के जो समस्याएं हैं, एम्प्लॉयमेंट है जिसको लेकर के सवाल उठ रहे हैं, तो ये सारी चीजें हैं जिसपे जो है वो मोदी सरकार को विपक्ष जो है घेरने की कोशिश करेगी, और सरकार की तरफ से ये कोशिश की जाएगी, बीजेपी की तरफ से ये बताने की कोशिश की जाएगी कि भाई हमने 5 सालों में इतना काम किया है कि जो पिछले कोई सरकार काम नहीं की है। लेकिन बिसाइड ऑल दिस थिंग, जैसा लग रहा है कि आपका जो कुछ जो मुद्दे हैं जो कम्युनलिज्म से ताल्लुक रखते हैं, जैसे राम मंदिर का मुद्दा है, जैसे जो गायों को लेकर के जो समाज में जो है जो जहर फैला है उसको लेकर के, तो ऐसे बहुत सारे इश्यूज हैं जो इन चुनाव में जो है अपना दखल रखेंगी, और इसी पे लगता है मुझे कि अगला चुनाव होने वाला है कि एक तरफ बीजेपी ये बताने की कोशिश करेगी कि हमने काफी ईमानदारी से एक बिना किसी स्कैम वाला एक सरकार देने में वो कामयाब रही है, हमने इंफ्रास्ट्रक्चर में बहुत सारा काम किया है ये बताएगी, और वही विपक्ष जो है ये इस बात पे लेकर के आएगी कि भाई जब से बीजेपी की सरकार आई है समाज में जो है जहर घुला है। ये बेसिक पॉइंट जो होंगे जो चुनाव के जिसके चुनाव लड़े जाएंगे।
अच्छा, इकोनॉमी जो है क्या कोई बड़ा इशू बनेगा इंडियन इलेक्शंस में?
देखिए, इकोनॉमी का मतलब बस जो है हिंदुस्तान के जो लोग हैं वो बेसिकली कभी एम्प्लॉयमेंट एक मुद्दा बन सकता है, लेकिन इकोनॉमी का क्या हाल है या लार्ज स्केल पे क्या हो रहा है नहीं हो रहा है इसको लेकर के ज्यादा उसमें होता नहीं, क्योंकि बहुत ही डिविसिव मतलब सोसाइटी है हिंदुस्तान का, यहाँ पे बहुत सारे आइडेंटिटीज हैं लोगों के, अलग अलग इश्यूज हैं जो राजनीति में जो दखल रखते हैं। इवन मैं आपको ये बताऊं कि जो किसानों को लेकर के जो बातचीत होती है यहाँ पे मुद्दा तो बनाया जाता है, लेकिन किसान कभी एक तरह से उस पे उन मुद्दों पे वोट नहीं करते, वो अलग तरह का एक यहाँ पे कैंपेन चलता है और अलग तरीके से वोटिंग होती है। प्लस इसमें जो है क्या कि जो हिंदुस्तान के अंदर में इकोनॉमिक ग्रोथ माना जाता है, जिस तरीके से हालांकि है क्या कि हिंदुस्तान में जितनी सरकारें आती है वो ये वादा करती है कि भाई वो गरीबों के लिए काम करेगी, गरीबों गरीबी हटाएगी, वो सबको इम्प्लॉयमेंट देगी, लेकिन होता नहीं है। हिंदुस्तान के लोग अभी समझ चुके हैं कि भाई सरकार से सब चीज नहीं होने वाला है। तो मुझे लगता है कि ये इकोनॉमी इशू तो मैंने एक सिर्फ इशूज होंगे, लेकिन लोग जो वोट करेंगे वो जो अपने जो प्राइमोडियल आइडेंटिटीज है उसके ऊपर वोट करेंगे, लोग जो है जो समस्याएं हुई है उसको लेकर के वोट करेंगे। और ऑफकोर्स विपक्ष ये चाहेगा कि भाई के मोदी सरकार के ऊपर ये इल्जाम लगाया जाए कि भाई पिछले 5 सालों में जो है समाज का जो ताना वाना है वो खराब हुआ है।
सही। अच्छा प्रोफेसर हिलाल अहमद साहब, ये बताइए कि फॉरेन पॉलिसी खासतौर पर पाकिस्तान के साथ ताल्लुकात का जो एक हवाला आता है, इसके बारे में कहा जाता है कि जब तक इलेक्शन नहीं हो जाएंगे पाकिस्तान और भारत के दरमियान कोई मतलब मुफाहमत की गुफ्तगू आगे नहीं बढ़ सकती, आप क्या कहेंगे इस बारे में?
देखिए इसके दो पहलू हैं। पहला पहलू तो ये है कि पाकिस्तान के लिए, पाकिस्तान की जो अंदरूनी सियासत है उसके लिए हिंदुस्तान एक बहुत बड़ा रेफरेंस पॉइंट है, और यही तकरीबन सिचुएशन जो है वो हिंदुस्तान के साथ में भी है कि भारत के लिए एक बहुत बड़ा रेफरेंस पॉइंट हमारी घरेलू जो सियासत है उसमें बन गया है कि आपको जब भी अपने आप को बहुत बड़ा मुल्क परस्त साबित करना होता है तो आप पाकिस्तान की तरफ इशारा कर देते हैं। तो और खासतौर से ये जो पूरी पिछले 4 साल हमारे बीते हैं उसमें हमारे प्राइम मिनिस्टर जो हैं उन्होंने बहुत सारे टोर्स किए हैं और अपने उन्होंने अपनी एक वर्ल्ड लीडर वाली एक इमेज बनाने की कोशिश भी की है। लेकिन पाकिस्तान वाले मामले में वो जो वर्ल्ड लीडर वाली इमेज है वो कहीं ना कहीं पर अंदरूनी सियासत की जो कंपल्शंस हैं उससे गाइडेड रही है। तो इसलिए वो कभी अचानक नवाज शरीफ साहब की जो शादी थी के यहाँ तो वहां पहुंच गए थे, और एट द सेम टाइम हम ये भी पाते हैं कि सर्जिकल स्ट्राइक नाम की एक चीज की गई और सर्जिकल स्ट्राइक के नाम पर उन्होंने जो है वो जिसने भी इस पर सवाल उठाने की कोशिश की हिंदुस्तान में उसको कहा कि आप जो है मुल्क परस्त नहीं है। तो एक तरफ तो खुद जाते हैं, दूसरी तरफ सर्जिकल स्ट्राइक होती है, फिर एक तरफ कैरिडोर खुलता है जिसे स्पिरिचुअल डिप्लोमेसी कहा जा रहा है, दूसरी तरफ ये भी कहा जा रहा है कि पाकिस्तान से कोई बात नहीं होगी। पाकिस्तान में भी तकरीबन यही हालात हैं, एक तरफ इमरान साहब जो है वो कुछ ट्वीट करते हैं, दूसरी तरफ जो है वो बहुत खुलकर इस तरह की बातचीत जिसमें भी कश्मीर से अलग होकर कोई बात की जा सके, ट्रेड की बात की जा सके, पीपल टू पीपल डायलॉग की बात की जा सके, उसके बारे में कोई भी दोनों तरफ से कोई बात नहीं की गई है। तो मुझे ऐसा लग रहा है कि जिस तरह जैसे मैंने शुरू में भी कहा कि इसका पहला जो पहलू है वो यही है कि पाकिस्तान को हिंदुस्तान की जरूरत है अपनी सियासत को अपनी अंदरूनी सियासत के अंदर अपने आप को मुल्क परस्त साबित करने के लिए, और बिल्कुल ऐसा ही हिंदुस्तान के अंदर भी है। दूसरा जो पहलू है डिप्लोमेसी का जो हिंदुस्तान पाकिस्तान को लेकर है और जिसमें कि बहुत बड़ी वीकनेस मुझे लग रहा है कि है वो ये है कि इस डिप्लोमेसी में कहीं भी जो आम शहरी है, जो आम सिटीजन है, उसकी जो बात है वो कहीं पर भी नहीं आ रही है। लोग आमतौर पर अमन चाहते हैं, लोग ये चाहते हैं कि हिंदुस्तान और पाकिस्तान जो है वो दो मुल्क रहें, एक साथ रहें, लेकिन इस तरह की कोई भी डिप्लोमेटिक पहल ना तो पाकिस्तान की तरफ से की गई है ना ही हिंदुस्तान की तरफ से की गई है। अब इस पूरे सिनेरियो के अंदर ये बिल्कुल सही होगा कि आगे आने वाले जो चुनाव हैं 2019 के उसमें कौन सी सरकार आती है। अगर मान लीजिए, ये मेरी अपनी जाती राय है कि क्योंकि एक माहौल सा बन गया है, क्योंकि इस माहौल में हिंदुस्तान में जिस तरह का जो हिंदू परस्ती जिसे हम सांप्रदायिकता कहते हैं जिस तरह से वो शुरू हुई है, और हर एक पॉलिटिकल पार्टी ने अपने आप को ये कहना शुरू कर दिया है कि हमको आप मुसलमानों का हमदर्द मत समझिए, हमको आप ये समझिए कि हम राष्ट्रवादी हैं, और राष्ट्रवाद का मतलब या नेशनलिज्म का मतलब सीधा सीधा सा अब ये निकाला जाने लगा है कि हम जो है वो हिंदू परस्त पार्टियां हैं। तो अगर हिंदू हिंदुस्तान हो जाए और मुसलमान पाकिस्तान हो ही चुका है तो फिर ये अंदरूनी सियासत और बाहरी सियासत का जो फर्क है वो मिट जाएगा और वो पूरे के पूरे सब कॉन्टिनेंट के लिए बहुत बुरा होगा। इसलिए ये बहुत ज्यादा जरूरी है, अच्छी के लिए दुआ करनी चाहिए कि पाकिस्तान की तरफ से भी जो भी डिप्लोमेटिक पहल हो वो पीपल टू पीपल डायलॉग हो, और उसमें कहीं ना कहीं पर ये जो एक रेफरेंस पॉइंट बनाने की जद्दोजहद है उस तरह की बातचीत को थोड़ा सा दरकिनार किया जाए।
بہت شکریہ جناب پروفیسر ہلال احمد صاحب، ڈاکٹر منیش کمار صاحب کا میں بہت شکر گزار ہوں، تشریف لائے آپ دونوں صاحبان اور بہت اچھا ان پٹ دیا اپنا۔ اب چلتے ہیں اگلے موضوع کی جانب۔ جیسا کہ آپ جانتے ہیں کہ اوپیک نے تیل کی عالمی پیداوار میں 12 لاکھ بیرل یومیہ کمی کا اعلان کیا ہے۔ ظاہر ہے کہ جب تیل کی پیداوار میں کمی ہوگی تو بین الاقوامی منڈیوں میں اس کی قیمت بھی بڑھے گی۔ ہر چند کے صدر ٹرمپ کی جانب سے خام تیل کی قیمت تو گھٹانے کے باوجود دباؤ میں کمی کی ہے، ان کا کہنا یہ تھا، ان کا دباؤ یہ ہے کہ تیل کی قیمت نہیں بڑھنی چاہیے بین الاقوامی مارکیٹ میں، لیکن اب یقیناً یہ اس کا امپیکٹ ہوگا۔ ہم گفتگو کریں گے، ہمارے ساتھ اس وقت تو ٹیلی فون لائن پر موجود ہیں پروفیسر ظفر بخاری صاحب شکاگو یونیورسٹی سے، اور جناب فرحان محبوب صاحب پاکستان سے جو کہ انرجی انالسٹ ہیں۔ پروفیسر ظفر بخاری صاحب، یہ فرمائیے کہ کیا امپیکٹ ہوگا اس کا؟
نہیں، وقتی طور پر جو اس کا امپیکٹ زیادہ تر فیل کیا جائے گا وہ فیل کیا جائے گا ڈیولپنگ ورلڈ میں، ان کنٹریز کے اندر جہاں پر کے تیل کی جو قیمتیں وہ ایک دم سے اوپر چلی جاتی ہیں، اور تھوڑا سا چونکہ بہت سارے ڈیولپنگ کنٹریز میں جس میں پاکستان بھی شامل ہے کوئی ایسا میکنزم موجود نہیں ہے کہ جہاں پر کے مارکیٹ فورسز جو ہیں وہ اگر پرائسز کو کنٹرول کریں تو وہاں پہ پھر گورنمنٹس کو بھی ایک کھلا ہاتھ مل جاتا ہے کہ وہ جتنا مرضی چاہیں وہ پرائس بڑھا دیتی ہیں، اور اس کا جو ڈفرنس ہوتا ہے پرائسز بڑھانے کا اور جو ایکچوئل پرائسز بڑھنے کا ورلڈ مارکیٹ میں، اس ڈفرنس کو سمجھیں کہ گورنمنٹ اپنے ریونیوز کے لیے استعمال کرتی ہیں۔ اور جہاں تک تعلق ہے اس چیز کا کہ آئل پروڈیوسنگ کنٹریز کا، آئل پروڈیوسنگ کنٹریز میں جو یہ جتنے بھی عرب کنٹریز آتے ہیں خاص طور پہ گلف کے، حالانکہ ان کے اوپر جو ہے امپیکٹ اس طریقے سے جاتا ہے کہ جب پروڈکشن کم ہوتی ہے تو اس کی پرائسز بڑھ جاتی ہیں، تو اگر ہم یہ سوچیں کہ ان کا ریونیو بڑھ جائے گا تو ریونیو اس کی اتنا نہیں بڑھتا جتنی کہ پروڈکشن زیادہ کم ہونے سے پرائسنگ پہ فرق پڑتا ہے۔ اور ایک چیز جو کہ اپنا امریکن پوائنٹ آف ویو سے میں یہ کہوں گا کہ ایک چیز اکثر لوگوں کو اس بات کا اندازہ نہیں ہے کہ یو ایس اٹ سیلف از دی لارجسٹ پروڈیوسر آف آئل ان دا ورلڈ۔ آج اگر ہم ٹاپ کے 5 آئل پروڈیوسرز کی بات کریں تو اس میں امریکہ نمبر 1 آتا ہے، اور پھر اس کے بعد رشیا اور پھر سعودی عرب بھی آتا ہے، دین عراق اینڈ ایران آف کورس آر دیئر۔ تو یہ 5 جو ہیں یہ ٹاپ آئل پروڈیوسنگ کنٹریز ہیں، باقی اور دوسرے ملک بھی ہیں جو کہ آئل اپنا اپنا پروڈیوس کرتے ہیں، لیکن آف کورس لائک امریکن انفلوئنس اور جو اوپیک کی ووٹنگ پاور تھی زیادہ تر اس میں وہ یہی اسی بیس پر تھی کہ ود دا ایکسیپشن آف ایران اینڈ ٹو سم ایکسٹینٹ وی کین سے کہ رشیا چونکہ پارٹ آف اوپیک نہیں ہے تو اس کی ایک ایکسیپشن آپ کا کر لیں، ورنہ ود دا ایکسیپشن آف ایران باقی جتنے بھی آئل پروڈیوسنگ کنٹریز ہیں ان سب کا ووٹ ہمیشہ امریکن وائس کے ساتھ کھڑا ہوتا تھا۔ اس دفعہ یہ پہلی مرتبہ ہوا ہے کہ سعودی عرب نے رشیا کے ساتھ جوائن کیا ہے، اور رشیا نے ان کو تقریباً آپ یہ دیکھیں کہ اس طریقے سے 1.2 ملین بیرل پر ڈے کی جو ہے کٹ کے اوپر وہ ایگری کیے ہیں، جس سے کہ ڈیفینیٹلی اس کا امپیکٹ جو ہے تھرڈ ورلڈ کنٹریز پر زیادہ ہوگا ایز کمپیئر ٹو آن دا یو ایس اکانومی یا آئل پروڈیوسنگ کنٹریز دیئر اون اکانومی۔
اچھا یہ بتائیے پروفیسر بخاری، آپ کے جو اس وقت تو سچویشن، جیسا کہ قطر نے بھی یہ بات کہی ہے کہ وہ بھی اوپیک سے الگ ہونے کے بارے میں سوچ رہا ہے، حالانکہ اس کا بائیک آؤٹ کیا ہوا ہے سعودی عرب اس کے اتحادی ملکوں نے، کیا اس کا بھی کوئی امپیکٹ ہوگا؟
دیکھیں قطر کا امپیکٹ جو ہے وہ اتنا زیادہ نہیں ہوگا، اس کی وجہ یہ ہے کہ اگر ہم نمبرز کی گیم میں دیکھیں تو نمبرز کی گیم میں جو ہے قطر کی تقریباً کوئی 1.6 ملین کی پروڈکشن ہے جو کہ انسگنیفیکینٹ ہے، تو قطر کا الگ ہو جانے سے اتنا زیادہ فرق نہیں پڑے گا، چونکہ قطر ٹھیک ہے اپنے ملک میں یہ تک تو جو ان کی آئل کی انکم ہے اس سے ان کے یہاں پراسپیرٹی یہ سب کچھ ہے، لیکن جب ہم اس کا قطر کی آئل پروڈکشن کو جب ہم کمپیئر کرتے ہیں ورلڈ مارکیٹ کی پروڈکشن کے ساتھ تو وہ تو میں سمجھتا ہوں لیس دین 1% ہے، تو اس کا اتنا گہرا امپیکٹ نہیں ہوگا۔
اچھا ہمیں جوائن کیا فرحان محمود صاحب نے، فرحان محمود صاحب وہ انرجی انالسٹ ہیں، یہ بتائیے مجھے کہ جو اوپیک نے قیمت پروڈکشن میں کمی کی آئل کی، اس کا پاکستان پر کیا امپیکٹ آپ دیکھتے ہیں؟
دیکھیں پاکستان کے لیے آئل پرائس کا بڑھنا گرنا بہت امپورٹنٹ ہے، کیونکہ ہمارا جو
अभी जो मसाइल है जिसमें आप कहते हैं कि इम्पोर्ट बिल है उसका कोई 30-35% हमारा जो है एनर्जी रिलेटेड इम्पोर्ट है, उसमें ऑयल भी आ जाता है, एलएनजी भी आ जाती है जो कि सारी इंटरनेशनल प्राइस से लिंक है। जहां आप कहते हैं कि ये प्राइसेस जो कट हुई है इससे जरूर थोड़ा बहुत प्राइसेस का ये फियर है कि शायद जो है वो हायर साइड पे जाए। अब पाकिस्तान के मामले में अगर आप देखें तो दो मसले हैं, एक तो करेंसी डिवेल्युएशन जो कि ऑयल प्राइस नीचे आई थी उसका भी इम्पैक्ट कोई खातिर खा नजर नहीं आया हमें डोमेस्टिक मार्केट में। अब ये जो प्रोडक्शन कट होगा तो एक्सपेक्टेड यही है कि शायद थोड़ा सा प्राइसेस जो है इंटरनेशनल प्राइसेस रिबाउंड करें और ऊपर की तरफ मूव होए। तो ये पाकिस्तान के हवाले से जहां पे अभी करंट अकाउंट डेफिसिट है, रिजर्व्स की किल्लत है, तो ये प्राइसेस का प्राइस स्टेबिलिटी मैकेनिज्म मेरे ख्याल में पाकिस्तान के हिसाब से तो नुकसानदेह।
अच्छा ये और
बता... इससे
जी जी फरमाइए
जी 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 जी
आप बोलिए।
और इससे हाँ जी, इससे डेफिनेटली एक फियर क्रिएट होता है कि जहां पे आपकी इंटरेस्ट रेट बढ़ रहे हो तो अगर ऑयल प्राइस ऊपर जाती है तो हमारी इन्फ्लेशन के ऊपर भी एक इंपैक्ट पड़ता है क्योंकि काफी चीजें ऑयल से लिंक होती है। तो मेरे ख्याल में ये डिसीजन इंटरनेशनल मार्केट में प्राइस स्टेबिलिटी का डिसीजन पाकिस्तान के हवाले से थोड़ा नेगेटिव।
अच्छा ये बताइए प्रोफेसर जफर बुखारी साहब के अमरीकी सदर का ये प्रेशर था, इसके बावजूद ये ऑयल प्रोडक्शन में कटौती हुई है, क्या ओवरऑल पॉलिटिकल सिचुएशन जो है वर्ल्ड वाइड इस दबाव के सबब और उस दबाव को ना मानने की वजह से उस पर कोई इम्पैक्ट आएगा?
देखिए इसका जो मेन इम्पैक्ट है वो इसमें यही रहेगा कि एक तरीके से ये मैसेज कन्वे किया है सऊदी अरेबिया ने भी और रशिया ने और दूसरी कंट्रीज ने भी कि उनको प्रेसिडेंट ट्रंप के जो ये ट्वीट हैं या इस तरीके के इकदाम हैं वो उनसे एग्री नहीं करते हैं। नॉर्मली होता ये है कि प्रेसिडेंट्स जो हैं वो अगर ऑयल प्राइसेस में इंटरफेयर भी करते हैं तो वो इस तरह ओपनली इसको नहीं करते, उसके अपने एक डिप्लोमेटिक चैनल होते हैं जिसके जरिया ये तमाम चीजें की जाती हैं। लेकिन चूंकि प्रेसिडेंट ट्रंप जो है वो अमेरिका के एक बड़े नॉन ट्रेडिशनल प्रेसिडेंट हैं तो इसका इम्पैक्ट यकीन होगा, लेकिन इसका कोई लॉन्ग टर्म इम्पैक्ट जो है वो मौजूद नहीं होगा। उसकी वजह यह है कि ऑयल प्रोडक्शन को कट डाउन करना जो है वो ठीक है, आप प्राइसेस वक्ती तौर पे तो बढ़ा देंगे, लेकिन खासतौर पर जो कंज्यूमर कंट्रीज हैं जिसमें चाइना है, जिसमें खासतौर पर इंडिया है, और उसके बाद आप ये देखें कि और जो दूसरे कॉन्टिनेंट्स हैं उनके जो इन कंट्रीज के अंदर जो मैकेनिज्म है वो एक्चुअली मार्केट फोर्सेस ही डिफाइन करती हैं प्राइसेस को कि वो कितने बढ़ लेंगी या कितने बढ़ नहीं लेंगी। इसमें कोई शक नहीं है कि ऑयल जो है वो एक ऐसी बेसिक नेसेसिटी ऑफ लाइफ है कि जिसके बगैर के ना कोई इंडस्ट्री चल सकती है, ना आपका कोई इंफ्रास्ट्रक्चर उसमें प्रॉपरली उसको फंक्शन कर सकता है, ट्रांसपोर्टेशन खासतौर पर आती है उसके अंदर, तो इसका इसके ऊपर तो इसका डेफिनेटली इम्पैक्ट होता है। लेकिन फिर भी एक चीज जो कि हमेशा रहेगी और वो ये है कि प्राइसेस के अंदर यहां पर भी सेल्फ इम्पोज कंट्रोल्स ओपिक के अंदर भी रहेंगे और आउटसाइड ओपिक कंट्रीज भी रहेंगे।
इसमें
ये कभी नहीं होने लगा कि 100 kg एकदम से रात को उठे और वो 25% प्राइस कम कर दें या 25% प्राइस बढ़ा दें।
सही। एक आखिरी बात फरहान महमूद साहब, मेरे पास तकरीबन 40 सेकंड है, पाकिस्तान क्या मेजर ले सकता है अपने सेफ्टी के लिए?
मुश्किल यही है कि हम जो हमारी सिचुएशन है तो हम तो इंपोर्टर है, नेट इंपोर्टर ऑयल के, तो डिसीजन लेना तो बहुत मुश्किल है सिवाय इसके कि हम अपने टैक्सेस को रिड्यूस कर दें डोमेस्टिक साइड पे। वो बजट आपको गवारा वो देता नहीं इजाजत इस चीज की। तो मेरे ख्याल में लॉन्ग टर्म में पाकिस्तान को इस चीज से निकलना होगा, हमें लोकली अपनी रिफाइनरीज को बढ़ाना होगा, प्रोडक्शन कैपेसिटी को, जो कि आपके इंपोर्ट बिल को कम करते हैं। तो ये मेरे ख्याल में लॉन्ग टर्म पर्सपेक्टिव से तो कुछ कर सकते हैं, लेकिन शॉर्ट टर्म मेजर मेरे ख्याल में इसका इंपैक्ट डोमेस्टिक मार्केट्स में आएगा और इसको बचना इससे शॉर्ट टर्म में मेरे ख्याल में मुश्किल है।
प्रोफेसर जफर बुखारी 30 सेकंड ये बताइए कि क्या ईरान का भी कोई इम्पैक्ट होगा इस पर?
नहीं देखिए ईरान का ईरान के ऊपर कोई इम्पैक्ट नहीं होगा। उसकी वजह यह है कि इवन अमेरिका ने भी ईरान को जो है ना कुछ कंट्रीज के लिए एक्सपोर्ट एग्जेम्पशन दी हुई है, जिसमें टॉप पे चाइना और तीन कंट्रीज हैं, चाइना, इंडोनेशिया और
इंडिया
और इंडिया, उसकी वजह से ईरान की सरप्लस हमेशा रहेगी।
बहुत शुक्रिया प्रोफेसर जफर बुखारी साहब, फरहान नामू साहब हमारी आज की प्रोड्यूसर थी, गुलरुख अब अपने मेजबान कमर अब्बास जाफरी को आइंदा प्रोग्राम तक के लिए इजाजत दीजिए, खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
वीओए उर्दू अब आपके हाथ में,
पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए।
दूर जाने की जरूरत नहीं, वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो अब एप स्टोर पर भी दस्तयाब है।
वीओए उर्दू अब आपके हाथ में।
हम वॉइस ऑफ अमेरिका वाशिंगटन से आपसे मुखातिब हैं।
अगर आपको हमारी वेबसाइट देखने में मुश्किल पेश आ रही है, वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट urduvoa.com, तो आप हमारे फेसबुक पेज को विजिट कर सकते हैं, जिसका एड्रेस है facebook.com/voaurdu। यानी अगर आप हमारी वेबसाइट पर नहीं जा सकते तो हमारा फेसबुक का पेज विजिट कर सकते हैं, जहां पर ताज़ा तरीन वीडियोज और रिपोर्ट्स आपको पढ़ने को मिलेंगी।
वॉइस ऑफ अमेरिका वाशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
पाकिस्तान समेत दुनिया भर में भूख और खुराक की कमी के शिकार अफराद में इजाफा हो रहा है। वेनेजुएला भी ऐसा ही एक मुल्क है जहां इस किस्म का मसला मुंह खोले खड़ा है और लोगों को मजबूर कर रहा है कि वो कचरे में से अपने लिए खाना तलाश करें। एक गैर सरकारी तंजीम की जानिब से किए गए हालिया सर्वे में पता चला है कि वेनेजुएला में खुराक की कीमतें आम आदमी की पहुंच से बाहर चली गई हैं, जिसके बायस वो कूड़े से अपने और अपने खानदान वालों के लिए खुराक का बंदोबस्त करने पर मजबूर हैं। मजीद सुनिए एड्रियाना नॉन्जन राबास्कल की इस रिपोर्ट, जिसे पेश कर रही है नुखबत मलिक।
वेनेजुएला की एक मसरूफ मार्केट के बाहर एक शख्स फ्रेडी बेलिनियो सड़क पर दूसरों की तरफ से फेंकी गई बची कुछ ही खुराक इकट्ठी कर रहा है। फ्रेडी का कहना है, मैं शाम होने का इंतजार करता हूं, फिर सब्जी और फ्रूट की दुकानों के मालिक बचा खुचा सामान बाहर फेंकते हैं, तो मैं प्याज वगैरह और कभी कोई फ्रूट जैसे केले और सेब जमा कर लेता हूं। ये थे फ्रेडी बेलिनियो के अल्फाज। बेलिनियो एक बॉक्सर हुआ करते थे। 2006 में जब उनका करियर खत्म हुआ तो उनके पास हारे हुए मुकाबले कम और जीते हुए ज्यादा थे, तो उनका ख्याल था कि उनकी रिटायरमेंट अच्छी गुजरेगी। लेकिन गुज़श्ता 2 साल से वो अपने और अपने खानदान के लिए कूड़े के ढेरों से खुराक जमा कर रहे हैं। फ्रेडी बेलिनियो कहते हैं, मैं इंतजार में हूं कि हालात बेहतर होंगे, मगर कोई तब्दीली नहीं आ रही और मुस्तकबिल करीब में मुझे इस मसले का कोई हल भी नजर नहीं आता। मगर ये अल्फाज अदा करने वाले फ्रेडी बेलिनियो अकेले नहीं हैं। एक और करीबी इलाके में बहुत से रेस्टोरेंट्स के बाहर भी लोग इसी इंतजार में होते हैं कि कूड़े से खाना इकट्ठा किया जाए। फ्रेडी माटा वेनेजुएला के ऐसे ही एक और शहरी हैं, जो कहते हैं कि उनके पास पेट भरने का ये वाहिद तरीका है। वो कहते हैं, कम से कम इतना तो हो रहा है कि हम भूखे नहीं मर रहे। फ्रेडी माटा को ऐसा करना अगरचे पसंद नहीं है, मगर वो कहते हैं कि उन्हें खाने के काबिल अशिया मिल ही जाती हैं। कभी कभार मुर्गी की खाल मिल जाती है, मगर बहुत सी चीजें हैं जो आप खा सकते हैं। हाँ, ये जरूर है कि हमको रोजाना घर खाना लेके जाने के लिए बहुत जद्दोजहद करनी पड़ती है। फ्रेडी माटा के अल्फाज। वेनेजुएला की हुकूमत कोशिश कर रही है कि खुराक की फराहमी सबके लिए यकीनी बनाई जाए और वेनेजुएला के सदर निकोलस मादोरो ने भी यही बात हाल ही में टेलीविजन पर लोगों से खिताब में कही है। उन्होंने कहा,
97% of Venezuelans have access to our food mission.
मुल्क में शुरू किए जाने वाले खुराक मिशन से 97% अफराद को खुराक तक रसाई हासिल होगी और इस खुराक में दिन के 3 खाने शामिल होंगे। ये थे वेनेजुएला के सदर निकोलस मादोरो के अल्फाज। दूसरी तरफ एक सर्वे में पता चला है कि वेनेजुएला में 64% अफराद को खुराक की कमी के बायस वजन में कमी और सेहत के मसाइल का सामना भी हो रहा है। نخبت ملک، وائس آف امریکہ، واشنگٹن.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو وی او اے ڈاٹ کام پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو وی او اے ڈاٹ کام پر آئیے. دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو وی او اے ڈاٹ کام پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات، جب دل چاہے اس پتے کو یاد رکھیے، www.urduvoa.com.